यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको र समझदारी अनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाली कंग्रेसले संसदमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने सभापति शेरबहादुर देउवाको प्रतिबद्धता। श्रमको सम्मान र उत्पादनमा जोड़ दिन अर्थमन्त्री वर्षमान पुनको आग्रह। र इजरायलले गाजा क्षेत्र वरपर रहेका शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा 42 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ़ दलहरूबीच भएको समझदारी अनुरूप नै वर्तमान सत्ता समीकरण निरन्तर रहने बताउनु भएको छ। तामाङ राष्ट्रिय मुक्ति मोर्चाको 7 राष्ट्रिय महाधिवेशनलाई आज काठमाण्डौमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या र असमझदारी नरहेको र समझदारी अनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले मुलुकका जाति जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनैतिक परिवर्तन सम्भव भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न माओवादी शान्तिपूर्ण राजनैतिक प्रतिस्पर्धा सहितको समझदारीमा आएको र यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने जानकारी पनि दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन समृद्धि र सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ। प्रेस सेन्टर कैलालीद्वारा आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको भन्दै त्यसले जनतालाई आशावादी बनाएको बताउनुभयो।
अनेक तरिकाले बाहिर कुराहरू आइरहेको छ, त्यो कुराहरू छैन। अहिले हामी एउटा गठबन्धनलाई सही तरिकाले हामी अगाडि बढ़ाइरहेका छौं। हामीले सरकारको तर्फबाट केही न केही पर्फर्मेन्स गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने खालको एउटा वातावरण बनेको छ र तपाईँहरू सबै देखिराख्नु भएकै छ। सुशासनको पक्षमा, समृद्धिको पक्षमा, सामाजिक न्यायको पक्षमा सम्माननीय प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्नुभएदेखि नै हामी यो अभियानमा भनौँ, हामी यो विषयवस्तुमा केन्द्रित भएर काम गरिरहेका छौँ र त्यो काम गरिरहने सन्दर्भमा अहिले हामी धेरै ठाउँबाट केही राम्रा प्रगतिहरू पनि गरेका छौँ। जस्तो अघिल्लो पटकभन्दा हाम्रो पाठ्य पुस्तक सुदूर पश्चिमका ठाउँहरूमा, कर्णालीका गाउँहरूमा पाठ्य पुस्तक समयमा पुग्दैन थियो, त्यो पुर्याउने काममा हामी सफल भयौं। त्यसै गरेर जुन खाद मलको जुन समस्या थियो, त्यो समस्यालाई हामीले पोहोर सालमा थोरै वितरणमा आएको समस्याभन्दा बाहेक अरू समाधान गरेर गयौं।
उहाँले समयमै पाठ्य पुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले व्यवस्थित ढंगले अघि बढ़ाएको बताउनुभयो। ललिता निवास प्रकरण, भूटानी शरणार्थी, सुनकाण्ड लगायतमा अडिग भई सरकार अगाडि बढ़ेको बताउनुभयो। अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वाभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढ़ाउन सक्ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र अछाम काठमाण्डौ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड़ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिनुभयो। अर्थमन्त्री पुनले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको बताउनुभयो। अर्थमन्त्री पुनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरे मात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताउनुभयो। मन्त्री पुनले कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि र उत्पादन, यी 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिनुहुँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप थप प्रभावकारी बनाउने बताउनु भएको छ। पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कणेलको अर्धकदको शालिक अनावरण र बस पार्क उद्घाटन गर्नुहुँदै सभापति देउवाले संसदमा कंग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढंगले प्रस्तुत हुने बताउनुभयो। सभापति देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री देउवाले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्ण रूपमा संचालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिनुभयो। कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गरिनुपर्ने बताउनुभयो। नवलपरासी क्षेत्र नम्बर एकका सांसद विनोद चौधरीले राजनैतिक दल फरक फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो। यस्तै सभापति देउवाले आज नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गर्नुहुँदै कंग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न निर्देशन दिनुभयो। सभापति देउवाले पार्टीमा दण्ड र पुरस्कारको नीति कड़ाईका साथ लागू गर्ने भएकाले नेता कार्यकर्तालाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो। सभापति देउवाले चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँड गरेर जनता माझ पुग्न समेत सुझाव दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनसम्म कंग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ। नेपाली कंग्रेस काठमाडौँ क्षेत्र नम्बर छले आज आयोजना गरेको दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटनमा महामन्त्री थापाले निर्वाचनमा पार्टीको उम्मेद्वार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। महामन्त्री थापाले केन्द्रमा कंग्रेसको सरकार नभए पनि 332 स्थानीय तहमा कंग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो। महामन्त्री थापाले आगामी निर्वाचन अघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ़नुपर्ने धारणा राख्नुभयो। केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कंग्रेस अगाडि बढ़नुपर्ने बताउनुभयो। नेता पौडेलले क्रियाशील सदस्य वितरण शैलीमा कंग्रेसले परिवर्तन गर्न जरूरी रहेको पनि बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला दलका बीच विश्वासको वातावरण तयार हुन नसकेको बताउनु भएको छ। कम्युनिष्ट आन्दोलनका नेता श्रीमणि आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको समृद्धिका लागि ठूला दलका नेताहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बुढ़ी गण्डकी जलविद्युत आयोजनालाई बहुद्देश्यीय आयोजनाकै रूपमा अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। गोर्खामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्न सक्ने खतरा रहेकोले बुढ़ी गण्डकी विकास प्राधिकरण गठन गरेर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। डोल्पाको सेफोक्सुण्डो नदीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ। गाउँपालिका वडा नम्बर आठमा रहेको श्री तापरिचा माध्यमिक विद्यालयमा अध्ययनरत काइके गाउँपालिका पाँच बैजी बाराकी बाह्र वर्षीया रविना विष्ट र सोही ओडाकी दश वर्षीया सोनी बुढाको नदीमा डुबेर मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा संवाददाता सरोज थापाले बताएका छनृ उप प्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनु भएको छ। पद्मरत्न लुमन्ती गुथीद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री श्रेष्ठले भाषिक साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशता विरूद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले यो व्यवस्थाका लागि प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि गर्न सकेमा समृद्ध मुलुक निर्माण हुने पनि बताउनुभयो। कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले नेपाललाई उन्नत राष्ट्र बनाउने नीति अनुसार छिमेकीप्रतिको नीति र विश्वप्रतिको नीति हुनु आवश्यक रहेको बताउनुभयो। पूर्व सभामुख ढुंगानाले अहिलेका नेताहरूले नैतिक धरातलमा उभिएर राष्ट्र र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। तनहुको आबु खैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका चारजना मध्ये एकजनाको मृत्यु भएको छ। आबु खैरेनी गाउँपालिका छ हिले खर्कका 85 वर्षीय द्रोणपति गुरूङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य चारजनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। पाल्पाको तानसेन नगरपालिकाले नगरपालिकाको गौरवको योजनाका आयोजनाका रूपमा डुम्रे गुफाचौर होलाङ्गी सड़क निर्माण शुरू गरेको छ। त्यस सड़कको निर्माणपछि आवत जावत सहज हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
साँगुरो सड़क त्यसमाथि भिरालो र घुम्तीका कारण यहाँका नागरिक जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो। तानसेन नगर सरकारले गौरवको आयोजनाको रूपमा डुम्रे गुफाचौर होलाङ्गी सड़क निर्माण कार्यको थालनी भएपछि यहाँका नागरिक खुशी भएका छन्। किसानले उत्पादन गरेका कृषिजन्य वस्तु अब कुहिन नपर्ने र पाल्पाकै पर्यटकीय गन्तव्य गुफाचौरमा पर्यटकीय गतिविधि वृद्धि हुने विश्वास व्यक्त गर्नुहुन्छ स्थानीय सुरेश बोहरा।
यहाँ कृषकहरूको मात्रा धेरै छ र यहाँ उत्पादन भएका कृषि सामग्रीहरू बाटाका कारणले गर्दा बर्खामा घरमै कुहिने जुन अवस्था थियो अन्त्य हुन्छ भन्ने मलाई लाग्दछ।
तानसेन नगरपालिका भए पनि भौगोलिक हिसाबले विकट रहेको यस क्षेत्रमा सड़क निर्माणका लागि आफ्नो घर गोठ जग्गा जमिन काट गरेर स्थानीयले हस्तान्तरण गरिसकेको बताउनुहुन्छ स्थानीय कृष्ण राणा।
यहाँका चाहिँ उपभोक्ताहरू कहिले छिटो काम हुन्छ भन्ने कुरो आतुरमा हुनुहुन्छ। मालपोत कार्यालयमा गएरै आफ्नो जग्गा चाहिँ अब किता काट गरेर दिइसक्नु भएको।
तानसेन नगरपालिकाले विश्व बैंकसँग सम्झौता गरी सड़क स्तर उन्नति र कालोपत्रे गर्ने गरी सम्झौता वेदांशी इन्फ्रास्ट्रक्चर प्रणालीले निर्माणको जिम्मा पाएको छ। कुल 45,76,84,87 रुपियाँ 77 पैसामा 13 महिनामा काम सक्ने गरी सम्झौता भएको छ। निर्माण पक्षले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ भने गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताएको छ। तानसेन छिर्ने सड़क कुनै कारणले अवरुद्ध भएमा यो सड़कले सिद्धार्थ राजमार्ग र तानसेन तम्गा सड़कको विकल्पको रूपमा काम गर्नेछ। तानसेन नगरपालिका प्रवेश गर्ने एकमात्र सिद्धार्थ राजमार्ग रहेकोमा त्यस मार्गको केही क्षेत्र अवरोध भएको खण्डमा यो सड़क विकल्प बन्न सक्ने बताउनुहुन्छ तानसेन नगरपालिकाकी उप प्रमुख प्रतीक्षा गाहासिंह जाली।
तानसेन नगरपालिकामा प्रवेश गर्दै गर्दा एउटा मात्र बाटो छ र त्यो विविध कारणले हाम्रो प्राकृतिक प्रकोप धेरै हुने बजारीकरण विस्तार हुँदै जाँदा अप्ठ्यारो हुने भएको कारणले यसलाई वैकल्पिक मार्गको रूपमा पनि यसलाई विस्तार गर्न सकिने सड़क भएको कारणले विशेष प्राथमिकतामा
विकासको पहिलो खुड्किलो नै सड़क भएकाले स्थानीय सरकारले विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको योजना बनाइरहेका छन् जसले ग्रामीण बस्तीहरू सुगम बन्दै गएका छन् भने स्थानीय उत्पादनले बजार पाउँदा नागरिकको आर्थिक हैसियत राम्रो हुनुको साथै पर्यटन विकासमा समेत टेवा पुगेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्र वरपर रहेका शरणार्थी शिविरमा आज गरेको दुईवटा आक्रमणमा परि कम्तीमा 42 जनाको मृत्यु भएको छ। इजरायलले गाजामा रहेको सती शरणार्थी शिविर र गाजा बाहिर रहेको तुफा क्षेत्रमा आक्रमण गरेको थियो। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र 200 भन्दा बढ़ीको अपहरण गरेपछि शुरू भएको युद्धका क्रममा हालसम्म 37,500 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गाजामा रहेको स्वास्थ्य प्रणाली इजरायली आक्रमणका कारण धराशायी अवस्थामा पुगिसकेको जनाएको छ। रेड क्रसको अन्तर्राष्ट्रिय समितिले पनि गाजा स्थित आफ्नो कार्यालय इजरायली सेनाको हवाई आक्रमणका कारण क्षतिग्रस्त भएको बताएको छ। रेड क्रसले आक्रमणमा आफ्नो भवनमा आश्रय लिन आएका 22 सर्वसाधारणको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले प्रहार गरेको क्षेप्यास्त्र रेड क्रसको भवन नजिकै खसेको थियो। रेड क्रसले कुनै पनि युद्धमा नागरिक हताहती कम गर्न प्रयास गर्नु सबैको दायित्व रहेको स्मरण गराउँदै दुःख व्यक्त गरेको छ। रूसले युक्रेनको ऊर्जा वितरण केन्द्रमा व्यापक आक्रमण गरेको छ। युक्रेनले रूसको तर्फबाट गए रातभरि नै ऊर्जा वितरण प्रणालीलाई रक्षा गरी भीषण आक्रमण भएको जानकारी दिएको छ। रूसले युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेको यो 8 पटक भएको युक्रेनी ऊर्जा मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य प्राथमिकता भएको बताउनु भएको छ। राष्ट्रिय युवा परिषद र युवा गैर सरकारी संस्था महासंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको युथ लिडरशिप समिट 2024 सम्बोधन गर्दै उप प्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नै पर्ने बताउनुभयो। मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले प्राप्त राजनैतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु अहिलेको आवश्यकता भएकोमा पनि जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै त्यसका लागि युवाहरू नेतृत्वमा आउनु आवश्यक भएकोमा जोड दिनुभयो। परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व, सिप विकास, उद्यमशीलता र स्वरोजगारको बाटोमा उन्मुख गराउन परिषद क्रियाशील रहेको उल्लेख गर्नुभयो। कोशी प्रदेश सभाको शनिबारको बैठकले विनियोजन विधेयक 2081 र अर्थ सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081 बहुमतले पारित गरेको छ। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष 2081-82 सेवा र कार्यको लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कोशी प्रदेश विनियोजन विधेयक 2081 र कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठक समक्ष पेश गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिना बजगाईले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। जडीबुटीलाई औषधिजन्य पदार्थको रूपमा प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले शनिबारदेखि काठमाडौँमा औषधि जन्य जडीबुटी मेला आयोजन गरिएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयोजना गरेको मेलामा नेपालको हिमाल पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, परम्परागत रूपमा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी समेत गराइनेछ। चिकित्सालयका प्रमुख डाक्टर पूनम नेपालले औषधि जन्य जडीबुटीको जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो। मेलामा जडीबुटीको पहिचान र उपयोग सम्बन्धी जानकारी, रैथाने एवं लोपोन्मुख बहुमूल्य जडीबुटीको बारेको जानकारी, स्वास्थ्य प्रवर्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी समेत दिने व्यवस्था गरिएको छ। सिरी एयरलाइन्सले क्यानाडामा निर्मित 80 सिट क्षमताको जहाज थप गरेको छ। तत्कालीन बम्बार्डियरद्वारा निर्मित 80 सिट क्षमताको सो विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा कम ध्वनि आउने खालको रहेको कम्पनीले उल्लेख गरेको छ। सिरी एयरलाइन्सका पाइलटले अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डबाट झण्डै 33 घण्टाको उडान मार्फत शनिबार बिहान 1 बजे त्रिभुवन विमानस्थलमा विमान ल्याइपुर्याएका हुन्। कम्पनीले हाल 10 वटा विमानबाट यात्रुलाई सेवा दिइरहेको छ। नेपाल टेलिकमले मुलुकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी 4G मोबाइल सेवा विस्तार गरेको छ। काशी जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ BTS जडान गरेर 4G सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
अब खेल समाचार। नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेकी छिन्। राजपुरा 1 घण्टा 19 मिनटमा दौड़ पूरा गर्दै उपाधि जितेकी हुन्। पुलिसकै राममाया बुढा दोस्रो भइन्। 1 घण्टा 23 मिनट 10 सेकेण्डमा दौड़ पूरा गरेकी थिइन्। नेपाल एपीएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। 1 घण्टा 25 मिनट 45 सेकेण्डमा उनले दौड़ पूरा गरिन्। स्वयम्भू एपीएफ क्लबबाट शुरू भएर बस पार्क, चक्रपथ, महाराजगंज, लाजिमपाट, केशरमहल, त्यसपछि जमल रत्न पार्क अनि त्रिपुरेश्वर कालीमाटी कलंकी हुँदै स्वयम्भू पुगेर दौड़ पूरा भएको थियो। सशस्त्र प्रहरी परिवार महिला संघको 23औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित प्रतियोगिताको विजेता राजपुराले 1 लाख, राममायाले 75,000 र पुष्पाले 50,000 रूपियाँ प्राप्त गरिन्। हुम्ला जिल्ला स्तरीय हकी प्रतियोगिताको फाइनल खेलमा पुरूषमा रानी सैना हकी क्लब र महिलामा मानसरोवर हकी क्लब विजयी भएका छन्। दुई दिनसम्म सञ्चालन भएको जिल्ला स्तरीय हकी प्रतियोगितामा पुरूषतर्फ रानी सैना हकी क्लब प्रथम, पञ्चमुखी हकी क्लब द्वितीय र चंखेली हकी क्लब तृतीय भएका छन्। त्यसै गरी महिलातर्फ मानसरोवर हकी क्लब प्रथम र रलिङ हकी क्लब द्वितीय र पञ्चमुखी तृतीय भएका छन्। विजेता टीमलाई ट्रफी र खेलाड़ीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दक्षिण अफ्रिकाले आईसीसी T20 विश्वकपमा अपराजित यात्रा जारी राखेको छ। सुपर 8 अन्तर्गत शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्दी इंग्ल्याण्डलाई 7 रनले हरायो। सुपर 8मा लगातार दोस्रो जीत निकालेसँगै दक्षिण अफ्रिकाले सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। सुपर 8को पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई 18 रनले हराएको थियो। इंग्ल्याण्डलाई हराएकै दक्षिण अफ्रिकाको लगातार 6ठौं जीत हात पारिसकेको छ। समूह चरणमा नेपाल रहेको समूह डीबाट प्रतिस्पर्धा गरेको गरेको दक्षिण अफ्रिकाले समूहमा चारवटै खेल जितेको थियो। सेन्ट लुसिया स्थित ड्यारेन स्यामी क्रिकेट मैदानमा जितका लागि 164 रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 156 रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 163 रन बनाएको थियो। यस जितसँगै सुपर 8मा दुई खेलबाट 4 अंक बनाएको दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। पराजित इंग्ल्याण्ड दुई खेलबाट 2 अंक जोड्दै दोस्रो स्थानमा छ। इंग्ल्याण्डले सुपर 8को पहिलो खेलमा सह आयोजक वेस्ट इण्डिजलाई 8 विकेटले हराएको थियो। सुपर 8को यस समूह बीमा एक एक खेल खेलेका अमेरिका र वेस्ट इण्डिजले अंकको खाता खोल्न सकेका छैनन्। अब मौसम। आगामी 24 घण्टामा आज देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 5.2 मिलीमिटर, पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 47 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा 7.2 मिलीमिटर र दिपालको अधिकतम 36.6 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको र समझदारी अनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाली कंग्रेसले संसदमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने सभापति शेरबहादुर देउवाको प्रतिबद्धता। आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू ल्याइएको अर्थमन्त्री वर्षमान पुनको दावी र इजरायलले गाजा क्षेत्र वरपर रहेका शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा 42 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।